أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. اللهم كل وليك الحجة ابن الحسن صلواتك عليه وعلى آبائه في هذه الساعة وفي كل ساعة، وليا وحافظا وقائدا وناصرا ودليلا وعينا، حتى تسكنه أرضك طوعا وتمتعه فيها طويلا. اللهم صل على محمد وآل محمد وعجل فرجهم. حضرت آدم علی نبینا و آلہ و علیہ السلام کی درخواستیں کل ہم نے پیش کرنا شروع کی تھیں، اور دو درخواستیں اب تک بیان ہو چکی ہیں، اور خدا نے جو دوسری درخواست کے جواب میں جو حضرت آدم علیہ السلام نے جب فرمایا تھا یا رب بزدنی، تو خداوند متعال نے توبے کا ڈیفینسو سسٹم ان کی خدمت میں پیش کیا، ان کے وجود میں رکھا، کہ انشاءاللہ اس کے اوپر ہم آئیں گے توبے کے حوالے سے، توبہ مفصل. اب حضرت آدم علیہ السلام نے دوبارہ فرمایا یا رب زدنی. اب اس کے جواب میں خداوند متعال نے ایک عجیب، ہمارے لیے حیران کنندہ نعمت عطا فرمائی. وہ کیا تھی؟ خداوند متعال نے فرمایا اغفر ولا ابالی، میں معاف کر دوں گا بغیر کسی سبب کے، میں انسان کی مغفرت کروں گا بغیر کسی سبب کے. یہاں پر حضرت آدم علیہ السلام نے فرمایا حسبی، خدایا کافی ہے، خدایا کافی ہے. یعنی کیا؟ یعنی اگر شیطان کوئی وسوسہ کرتا ہے اور اس کے نتیجے میں انسان کوئی گناہ انجام دیتا ہے، تو خداوند متعال فرما رہے ہیں اغفر ولا ابالی، میں بغیر کسی سبب کے. اب آپ دیکھیں، گناہ ایک سبب تھا، گناہ جب انسان انجام دیتا ہے اس کے نتیجے میں انسان کو پشیمانی اور ندامت ہوتی ہے، تو پھر انسان کیا کرتا ہے؟ عمل کے ذریعے، اس فزیکل موومنٹ کے ذریعے، مثلا مصلی پہ جاتا ہے، دعائے کمیل پڑھتا ہے یا کوئی اور دعا پڑھتا ہے استغفار کے لیے، ٹھیک ہے، یہ توبہ کا عمل ہے. لیکن خداوند متعال فرما رہا ہے کہ میں بغیر اس کے کہ تم توبہ کا عمل انجام دو، میں تمہیں معاف کرنے کے لیے تیار ہوں. خداوند متعال نے خود قرآن میں بھی فرمایا ہے کہ یعفو عن کثیر، خدا بہت زیادہ عف و درگزر کرنے والا ہے. تو کیا توبہ نہ کرے؟ نہیں، توبہ پھر بھی ضروری ہے، کہ انشاءاللہ اس کے اوپر ہم ڈیٹیل میں بعد میں بات کریں گے. بس یہ تمام چیزیں، تین چیزیں خداوند متعال نے حضرت آدم علیہ السلام کو عطا کی. اس کو دوبارہ ریویو کریں، دیکھیں کیا ہے وہ تین چیزیں. ایک منٹ، وہ کہاں چلا گیا؟ بالے. تو سب سے پہلی ڈیمانڈ کے نتیجے میں خداوند متعال نے فرمایا لکا والے ولدکا السیئت و بواحدۃ والحسنۃ بعشرۃ امثالہا. صحیح ہے کہ ہر سیئہ جب انسان انجام دے گا، گناہ انجام دے گا، تو ایک لکھا جائے گا، اور جب حسنہ انجام دے گا تو دس لکھے جائیں گے. لیکن اس کے اوپر ہم نے مفصل بات کی تھی کہ صرف لکھنا مہم نہیں، صرف لکھنا نہیں ہے، لکھنا ہے لیکن اس کے ساتھ ساتھ ایک بڑی حقیقت پوشیدہ ہے یہاں پر، جو آپ کی خدمت میں اس دن پیش کی تھی. اوکے. اس کے بعد حضرت آدم نے فرمایا یا رب بزدنی، پھر خداوند متعال نے توبہ عطا فرمایا، توبے کا سسٹم، اور پھر آخری ڈیمانڈ کے یا رب بزدنی، اس کے نتیجے میں اغفر ولا ابالی، بغیر کسی سبب کے میں معاف کرنے والا ہوں. صحیح. بس یہ تین نعمتیں جو خداوند متعال نے حضرت آدم علیہ السلام کو عطا فرمائی ہیں، یہ شیطان کے تمام ہیلوں کے مقابلے میں کافی ہے، شیطان کو شکست دینے کے لیے کافی ہے، اس کو ڈیفیٹ کرنے کے لیے کافی ہے. ٹھیک. اب یہ چیپٹر ہم یہاں پر کلوز کریں گے ڈیمانڈز کا جو ہوا. صحیح. اب ایک دو پوائنٹس یہاں پر اب امپورٹنٹ ہیں. وہ کیا ہے؟ دیکھیں یہ پوائنٹس، اب ہمیں یہ دیکھنا ہے شیطان کو مزید سمجھنے کے لیے، کس طرح شیطان انسان کی زندگی میں وارد ہوتا ہے، اور اس سے بڑھ کر یہ کہ شیطان انسان کی زندگی کے یا اس کے وجود کے، زندگی سے بہتر فی الحال وجود ہے، ٹھیک ہے، شیطان انسان کے وجود کے کن مراتب میں، کن لیولز میں، کن سطوح میں وارد ہوتا ہے، یہ دیکھنا مقصد ہے یہاں پر. دیکھیں، انسان کے وجود کے مختلف لیولز ہیں، مختلف مراتب ہیں. ایک مرتبہ کیا ہے؟ بدن. بدن انسان کا ایک مرتبہ ہے. دوسرا مرتبہ کیا ہے؟ نظام نفس، نظام روح. ٹھیک ہے، فی الحال ہم چونکہ یہ لیول ون آف دا ٹاپک ہے حضرت آدم کا اور انسان شناسی کا، تو ہم فی الحال نظام نفس اور روح کو فی الحال ایک ہی لیں گے، اگرچہ اس کے حوالے سے بھی مفصل بحث ہے. اور کہ نفس کیا ہے، واٹ از دا ڈفرنس بٹوین نفس، روح و عقل. دیکھیں، چار چیزیں، بدن، نفس، روح اور عقل، یہ انسان کے مراتب وجودی ہیں. صحیح ہے کہ ان کے درمیان جو فرق ہے، علماء نے مفصل اس کو بیان کیا کہ ہم یہاں پر فی الحال بیان نہیں کر پائیں گے. فی الحال اس کو ہم دو مرتبے آپ لے لیں کہ ایک بدن اور ایک روح و نفس. آدم علیہ السلام جب جنت میں وارد کیے گئے، خداوند متعال نے فرمایا اسکن انت وزوجک، ٹھیک ہے، کہ آپ ساکن ہو جائیں، رہائش اختیار کریں بہشت کے اندر. تو کس مرتبے میں آدم علیہ السلام بہشت میں داخل ہوا؟ کس مرتبے میں؟ مقام نفس اور روح کے اندر. بدن کے مرتبے میں وارد نہیں کیے گئے تھے. صحیح ہے، اسی لیے اس دن فرمایا تھا کہ خداوند متعال نے جب آدم علیہ السلام کو جنت میں وارد کیا تو آدم غرق تھے، میلٹ ڈاؤن تھے جذبہ الہی میں، بدن کی طرف توجہ نہیں تھی اصل میں، اصلا توجہ نہیں تھی. اگر مرتبہ بدن میں وارد کیے گئے تھے بہشت میں، تو بدن کی طرف پہلے لمحے ہی توجہ محقق ہو جانی چاہیے تھی، اس سے پہلے کہ وہ شجرہ ممنوعہ کی طرف نزدیک ہوتے. بس آدم علیہ السلام مقام نفس و روح میں جنت کے اندر داخل ہوئے، یعنی بدن کے ساتھ محشور نہیں تھے. ٹھیک ہے، یہ پوائنٹ آپ لے لیں، بدن کے ساتھ محشور نہیں تھے، یہاں تک کہ پھر ابلیس آیا اور اس نے وہ سارے بدبختیوں کا وہ باعث بنا. ٹھیک ہے، اب ہم اس کو مزید دیکھتے ہیں. اب یہ کیا مطلب ہے؟ ٹھیک ہے، بدن کا مرتبہ، شیطان. اب مجھے بتائیں، شیطان کس مرتبے میں وارد ہوتا ہے؟ آیا بدن کے مرتبے میں یا مقام روح و نفس؟ یہ امپورٹنٹ ہے. اگر ہم اس کو دیکھ لیں تو ہم مزید اپنی شناخت کو، شیطان کی نسبت اپنی شناخت کو بڑھانے میں کامیاب ہو جائیں گے، ہم آسانی سے اس کے ہیلوں کو پہچان پائیں گے، اگر ہم اس پوائنٹ کو، آج کے ٹاپک کو ہم سمجھ لیں. وہ یہ کہ شیطان انسانی وجود کے کن مراتب میں حاضر ہوتا ہے اور کن مراتب میں حاضر نہیں ہو سکتا. ٹھیک ہے، یہ دیکھنا مقصد ہے. دیکھیں، پہلے میں جواب دے دوں، پھر اس کو ڈیٹیل میں عرض کرتے ہیں کہ شیطان انسان کے بدنی مرتبے میں وارد ہو سکتا ہے، مقام روح و نفس میں شیطان وارد نہیں ہو سکتا. اب بدن کے اندر دو ایسی قوتیں رکھی ہیں، یعنی اس مرتبے بدن کے اندر دو قوتیں خدا نے رکھی ہیں، ایک قوت خیال اور دو قوت وہم، کہ شیطان ان دو قوتوں میں تصرف کر سکتا ہے، نفوذ کر سکتا ہے، انفلٹریٹ کر سکتا ہے. یعنی چاہے انفلٹریٹ کر سکتا ہے، یعنی وسوسہ کر سکتا ہے. شیطان کوئی کام ڈائریکٹلی انسان سے نہیں کروا سکتا، کوئی کام شیطان ڈائریکٹلی اور مستقیم کبھی بھی انسان کے سامنے نہیں آئے گا. انسان جس طرح بعض موویز میں کیسا ہوتا ہے، یہ دیکھیں، یہ اچھی اگزامپل ہے کہ بعض آپ نے موویز میں شاید دیکھا ہوگا کہ کوئی اسپریچول مخلوق ہے، ٹھیک ہے، چاہے جن ہو چاہے نان جن ہو، وہ انسان کی باڈی میں جو ہے وہ وارد ہو جاتی ہے اور انسان کی اس شکل میں آ جاتی ہے، اور انسان کی زبان سے وہ خود بات کرتی ہے، انسان کی آنکھوں سے دیکھتی ہے، اور انسان کے تمام پاورز اور قوتوں سے جو ہے وہ کیا نام ہے اس کو استفادہ کرتی ہے. سامنے والے جو سمجھتے ہیں کہ بھائی یہ تو خود میرا دوست ہے، मेरा दोस्त तो है, लेकिन दर हकीकत अब शैतान इसके वजूद में आ चुका है। शैतान ने इसकी पूरी बॉडी को अपने इख्तियार में ले लिया है। ये मूवीज में बहुत मिलता है, ठीक है। इसी तरह इंसान, अब क्या बात है कि शैतान इस तरह जो मैंने आपको मिसाल दी, कभी भी जो है इंसान की बॉडी में दाखिल नहीं हो सकता, कभी भी डायरेक्टली कोई काम नहीं करवा सकता। अगर मैं कहूं कि बॉडी में चले दाखिल नहीं हो सकता शैतान, लेकिन शैतान इंसान से डायरेक्टली कोई काम नहीं करवा सकता, फकत और फकत और फकत वसवसे की हद तक। लेकिन वसवसा भी शैतान का अमीक से अमीक से अमीक होता चला जाता है, डीप इंटू डीप इंटू डीप। तो ये इंपॉर्टेंट है समझना, ख्याल और वहम, ओके। लेकिन मैंने आपको कहा कि मकाम है रूह और नफ्स में शैतान कभी भी ये काम नहीं कर सके। क्यों क्यों शैतान मकाम है रूह और नफ्स में, यानी मकाम है रूह और नफ्स में इंसान के अंदर दखल व तसरुफ नहीं कर सकता, इन्फिल्ट्रेट नहीं कर सकता? क्योंकि तो मकाम है रूह और नफ्स वो मकाम था, वो मकाम है कि जिसके मुकाबले में मलाइका ने सजदा किया था। उस जुदू फसजदुल मलाइका कुल्लुहुम अजमाइन, तमाम मलाइका ने इंसान के मुकाबले में सजदा किया। लेकिन कौन से मर्तबा और कौन सा मकाम, वो कौन सा मकाम था? वो मकाम है रूह और नफ्स था कि जिसके मुकाबले में मलाइका ने सजदा किया और इबलीस ने सजदा नहीं किया। चूंकि इबलीस ने सजदा नहीं किया तो इबलीस को असलन एक्सेस नहीं दिया गया कि तुम मकाम है रूह और नफ्स में तसरुफ कर पाओ इंसान के अंदर। अच्छा, अब जन्नत में, अब देखें जन्नत में वापस आते हैं, ठीक है। आदम अलैहिस्सलाम जन्नत में हैं और खुदा ने मना किया कि तुम ना जाओ उस शजरे की तरफ, उसके नजदीक। यहां पर जन्नत के अंदर शैतान आदम अलैहिस्सलाम के कुव्वते वहमो ख्याल के जरिए उनसे इर्तिबात और कनेक्शन बरपा करता है। सही, इंपॉर्टेंट है ये बात कि आदम अलैहिस्सलाम का मकाम है, अगरचे आदम को, देखिए ये इंपॉर्टेंट, अगरचे आदम को तवज्जो नहीं है, वो जज्बा इलाही में मशगूल और गर्क है, तवज्जो नहीं है बदन की तरफ, और शैतान आदम के बदन के अंदर या बदन के मरातिब के अंदर यानी कुव्वत ख्याल और वहम के अंदर उनसे इर्तिबात बरकरार करने की कोशिश कर रहा है। किस तरह एक वायरस, हमें तवज्जो नहीं होती अपने बदन की, अपने बदन का जो सिस्टम है, निजाम है, किस तरह खुदावंद ने मुताल ने डिफेंसिव सिस्टम बनाया है, इम्यून सिस्टम बनाया है हमारे बदन के अंदर ताकि वायरसेस और बैक्टीरिया का मुकाबला कर सके। अब हमें तवज्जो नहीं होती कि हमारे बदन के अंदर 24 घंटे वायरसेस या बैक्टीरियाज आ रहे हैं और हमारा डिफेंसिव सिस्टम उनसे मुकाबला कर रहा है। एक 24 घंटे जंग चल रही है हमारे बदन के अंदर, हमें मालूम ही नहीं है, हम मसरूफ है अपने मोबाइल और लैपटॉप और टेक्नोलॉजी के अंदर। सही, लेकिन एक अंदर मालिकतुल आला जंग चल रही है हमारे बदन के अंदर। इसी तरह और तवज्जो भी नहीं होती, और यहां पर इसी तरह यही काम हुआ हजरत आदम अलैहिस्सलाम के साथ कि चूंकि वो बदन की तरफ मुतवज्जे नहीं है, खुदा की तरफ मुसलसल मुतवज्जे हैं, मशगूल हैं, यहां पर शैतान, आप इसको कहते हैं ना, पीछे से आता है और इर्तिबात बरकरार करता है, और स्टैब इन द बैक, इंग्लिश में कहते हैं ना पीछे से छुरी मारना, टू स्टैब समवन इन द बैक, ठीक है। शैतान यही काम कर रहा है कि कुव्वत वहम व ख्याल में तसरुफ करता है और खुदा की कसम खाता है। यहां पर वो आयत क्या है, देखें, बिस्मिल्लाहिर्रहमानिर्रहीम, फवसवस इलैहि शैतानु काल या आदम हल अदुल्लुका अला शजरतिल खुल्द वल मुल्क ला युबला। ए आदम, क्या मैं तुम्हें एक ऐसे दरख्त की तरफ रहनुमाई करूं कि अगर तुमने उससे तनावुल कर लिया तो नतीजे में तुम्हें हमेशा की जिंदगी मुयस्सर हो जाएगी और एक ऐसी बादशाहत, एक ऐसी मालिकियत नसीब हो जाएगी जो कभी भी जायल नहीं होगी, क्या मैं रहनुमाई करूं? क्योंकि अब देखें अब देखें क्यों शैतान ने यहां पर इन दो चीजों का नाम लिया, शजरतिल खुल्द यानी ऐसा शजरा जिसके खाने से इंसान की उम्र, इंसान की एज, انسان کی زندگی ہمیشہ کے لیے ہو جائے گی، اس کو موت کبھی بھی نہیں آئے گی. یہ پہلی چیز جو شیطان نے حضرت آدم کو دکھائی. اور دو، وہ ملک لا یبلا، ایسی مملکت کا تو میں تو بادشاہ بنا دوں گا کہ کبھی بھی یہ بادشاہت زائل نہیں ہوگی. یہ دو چیزیں در حقیقت انسان کے وجود کے تقاضے ہیں، یہ ہم سب کے تقاضے ہیں. وی وانٹ دیز ٹو، ہم سب ان چیزوں کے پیچھے، ان دونوں کے پیچھے. ایک، ہمیں موت نہیں چاہیے. آپ دیکھیں کہ ہم سب موت سے بلاخر ایک قسم کا خوف ہے کہ ہمیں نہیں مرنا ہے، صحیح. اب آپ دیکھو کورونا وائرس، صحیح ہے، سب موت کے منہ میں آ چکے ہیں. دیکھیں ہر کوئی تگودو کر رہا ہے، جد و جہد کر رہا ہے، کوشش میں لگا ہوا ہے کہ ٹیسٹنگ کٹ میسر آ جائے اور ویکسین ہو جائے اور کوئی بہترین دوائی مل جائے. ٹھیک ہے، تو انسان موت پسند نہیں کرتا. شیطان یہ بات جانتا ہے کہ انسان کو جاویدانگی اور ہمیشگی پسند ہے. اور دو، انسان کو ایک ایسی مملکت چاہیے کہ لا یبلا. اس کے دو معنی، ایک تو ملک لا یبلا یعنی کبھی بھی یہ مملکت اور بادشاہت کبھی ختم نہیں ہوگی، پلس وہ بادشاہت جو بلا منازعہ ہو. یعنی انسان کو ایک ایسی بادشاہت چاہیے کہ جس کے اندر اس کا کوئی رقیب نہ ہو، کوئی کمپیٹیٹر نہ ہو. آج آپ دنیا میں دیکھیں بادشاہت کے لیے، سپر پاور بننے کے لیے کس قدر جو ہے وہ رقابت اور یہ کمپٹیشنز ہوتے ہیں. ٹھیک ہے، تو شیطان نے دیکھا انسان کے وجود کے یہ دو تقاضے ہیں اور اسے بالکل درست پہچانا، اگر شاید ہم نہ پہچان سکیں. دیکھیں وَمُلْكٍ لَا يُبْلَى، یہاں پر اب ایک طرف سے انسان قدرت اور طاقت کا جو ہے وہ محتاج ہے، ایسی طاقت جو بلا منازعہ ہو، بلا رقیب ہو، اور دوسری طرف سے ہمیشگی. لیکن مشکل کیا ہے؟ دیکھیں مسئلہ سارا یہ ہے کہ یہ سب شیطان نے جب آدم کو یہ دو چیزیں دکھائیں تو بدنی مرتبے میں دکھائیں. مشکل ساری یہاں پر ہے. شیطان نے آدم علیہ السلام کو جھوٹا وعدہ دیا، جھوٹی نصیحت کی کہ میں تمہارے بدن کو ہمیشہ کر دوں گا. یہ بدن، وہ بدن جو فانی ہے، یہ جسم جو فانی ہے، ہم یعنی ایک نہ ایک دن اس کو موت آنی ہے. شیطان کہہ رہا ہے میں اسی بدن کو ہمیشہ کے لیے تمہارے لیے قرار دے دوں گا، جبکہ یہ ممکن نہیں ہے. لیکن آدم علیہ السلام دیکھیں، اور وَمُلْكٍ لَا يُبْلَى، اور ایسی مملکت جو زائل نہیں ہوگی. کس مرتبے میں یہ مملکت زائل نہیں ہوگی؟ شیطان بتا رہا ہے بدنی مرتبے میں، جبکہ بدنی مرتبہ اس میں انسان کا بدن فانی ہے، انسان کی مملکت بدنی مرتبے میں فانی ہے. آپ دیکھیں جو کنٹریز کے اندر جو انسان حاکم ہوتا ہے، پریزیڈنٹ بنتا ہے، پرائم منسٹر بنتا ہے، یا بادشاہت کرتا ہے، یہ بادشاہت کتنی عمر چلتی ہے انسان کی اس کنٹری کے اندر؟ میکسیمم 40 سال، 50 سال، بہت بہت تو 60 سال، 80 سال. بس ہمیشہ کے لیے تو یہ بادشاہت نہیں ہے اس دنیا میں. لیکن مقام روح و نفس میں اگر میں اور آپ دیکھیں تو یہ دونوں چیزیں خداوند متعال نے انسان کو عطا فرمائی ہیں. ایک کہ انسان ہمیشہ کے لیے زندہ رہ سکتا ہے مقام روح و نفس میں، اور انسان کو ملک لا یبلا، ایسی مملکت، ایسی بادشاہت جو کبھی بھی زائل نہیں ہوگی اور جو بغیر کسی کمپیٹیٹر کے ہوگی، یہ انسان کو مقام روح و نفس میں میسر ہے. کہاں پر؟ حیات اخروی میں. حیات اخروی میں، لیکن حیات دنیاوی میں. حیات دنیاوی یعنی کیا؟ جب انسان کا تعلق بدن سے ہوتا ہے، یہ حیات دنیاوی ہے. اس حیات دنیاوی میں ہمیشگی ممکن نہیں ہے. انسان اپنے بدن سے تعلق ہمیشہ کے لیے قائم نہیں رکھ سکتا. اس بدن کو ایک نہ ایک دن فانی ہونا ہے، قبر میں جانا ہے، اس بدن کی ہڈیوں کو پوسیدہ ہونا ہے بالآخر. اچھا، یہ ہو گیا. ٹھیک ہے، آخری پوائنٹ اس حوالے سے وہ یہ کہ اس کو نہ بھولیں کہ ہم شیطان اور آدم کی یہاں بات کر رہے ہیں، اور شیطان نے جنت میں جو آدم کو یہ دو وعدے دیے، آدم کو بتایا کہ یہ دو تمہاری حقیقت ہے، یہ حقیقت انسان ہے. حقیقت ہے کہ انسان یا من ہے، انسان کی دو من ہے، من حقیقی یعنی من یعنی میں، می انسان کے دو میز ہیں، دو میں ہیں، دو من ہیں، ایک من حقیقی اور ایک من غیر حقیقی. من غیر حقیقی ہے من بدنی، یہ بدن انسان کا من ہے لیکن حقیقی من نہیں ہے. حضرت آدم علیہ السلام کو جو من دکھایا گیا شیطان کی طرف سے وہ من بدنی تھا، اور کہا کہ یہ تمہاری حقیقت ہے، اور آدم علیہ السلام نے نتیجے میں وہ اس شجرے سے تناول کیا، نتیجے میں سوآت ظاہر ہوئے، ان کے بدن کے عیوب ظاہر ہو گئے، بدن کی طرف توجہ محقق ہو گئی. جو میں نے یہ بات آپ کے سامنے ابھی ایک دو منٹ پہلے کہی کہ انسان کو مقام روح و نفس کے اندر یہ دونوں چیزیں میسر ہیں، ہمیشگی اور ملک، اور ملک لا یبلا، بادشاہت بغیر کسی رقابت کے. خداوند متعال نے خود قرآن میں فرمایا کہ سورہ قاف آیت نمبر 34 اینڈ 35 میں، ادخلوها بسلام ذلك یوم الخلود، جنت میں داخل ہو جاؤ سلامتی کے ساتھ کہ یہ یوم الخلود ہے، ہمیشگی کا دن ہے. یعنی یہ وہ دن ہے کہ جو تم جاویدانگی اور ہمیشہ کے لیے جس میں داخل ہو رہے ہو، موت کبھی بھی نہیں آئے گی. لہم ما یشاؤون فیہا ولدینا مزید، کتنی خوبصورت بات ہے، تم داخل ہو جاؤ، ادخلوها بسلام، سلامتی کے ساتھ، امنیت کے ساتھ، کوئی انسیکیورٹی یہاں پر نہیں ہے، آرام سے داخل ہو جاؤ. اور لہم ما یشاؤون فیہا، اور جنت تو بہشت میں جو تمہیں چاہیے وہ تمہیں ملے گا، جو تمہیں چاہیے. ہم سوچتے ہیں نا اس وقت دنیا میں کیا سوچتے ہیں، ہمیں یہ چاہیے، ہمیں کاش ہم فلاں کنٹری میں ٹریول کر سکتے تھے، کاش کرونا وائرس کے ایام کھل جاتے اور میں کربلا جا سکتا تھا. ہمیں اس طرح کی سوچ آتی ہے نا، ٹھیک ہے، بہت ساری خواہشات ہوتی ہیں، انسان کے ذہن کو بیزی رکھتی ہے یہ خواہشات. خداوند متعال نے کہا جنت میں لہم ما یشاؤون فیہا، جو تمہیں چاہیے وہ تمہیں ملے گا، ولدینا مزید، اور ہمارے پاس اس سے بھی زیادہ ہے. اب یہاں پر ایک بات بتائیں مجھے، علماء یہ ایک بہت خوبصورت بات فرماتے ہیں کہ یہ جو خداوند متعال نے وعدہ دیا ہے کہ لہم ما یشاؤون ولدینا مزید، یہ دنیا میں بھی پوسیبل ہے. دوبارہ کہوں، انسان جو چاہتا ہے وہ اسے میسر ہو جاتا ہے جنت میں، یہی چیز دنیا میں پوسیبل ہے، لیکن بعض انسانوں کے لیے، البتہ تمام انسانوں کے لیے پوسیبل ہے، لیکن بعض انسان ایسے ہوتے ہیں جو اس میدان میں کامیاب ہو جاتے ہیں. ہمارے ایک استاد اخلاق فرماتے ہیں، خدا وہ پہلے کرونا میں بیمار تھے، الحمدللہ وہ شفا پا گئے، خدا ان کو 100% شفا کامل عطا فرمائے. وہ فرماتے ہیں کہ آیت اللہ بہجت کے شاگرد بھی ہیں، وہ فرماتے ہیں کہ انسان، انہوں نے یہ مثال دی، آپ خود، میں آپ کے یہ مثال آپ کے سامنے پیش کرتا ہوں، اب آپ اس مثال کو جو ہے آسانی سے لمس کر سکتے ہیں، کیوں؟ کیونکہ ہم سب نے یہ فیس کیا ہے. وہ کیا ہے کہ آپ ذہن میں نہیں سوچتے کہ یار کاش میں پاکستان جا سکتا تھا، کاش میں فار ایگزامپل فلاں کنٹری میں جا سکتا تھا. ٹھیک ہے، انسان کے ویکیشنز قریب ہیں، ٹھیک ہے، اب ویکیشنز کا ٹائم آ گیا ہے، کورونا کی وجہ سے فلائٹس بلاکڈ ہو چکی ہیں، کلوزڈ ہیں، انسان کا ذہن درگیر ہے، یا کاش میں اس وقت کراچی میں ہوتا، کاش میں نیو دہلی میں ہوتا، کاش میں ممبئی میں ہوتا اپنے ماں باپ کے پاس، ٹھیک ہے، کاش میں فلاں زیارت کے لیے جا سکتا تھا. بہت سارے افراد اس وقت، یہ وہ ٹائم ہے، یہ وہ سیزن ہے رمضان کا اور عید کا ٹائم ہے کہ بہت سارے لوگ زیارت کے لیے بھی آتے ہیں ایران میں، ٹھیک ہے، بہت سارے لوگ ذہن میں سوچ رہے کاش ہم ایران جا سکتے تھے زیارت کے لیے. اب ذہن میں انسان کیا کرتا ہے، یہاں پر سوچیں، اب آپ آیا ذہن میں ٹائم ٹریول کر سکتے ہیں؟ بالکل کر سکتے ہیں. آپ آنکھیں بند کر کے، آنکھیں بند کرنے کی ضرورت نہیں ہے، ٹھیک ہے، آپ ٹریول کرنے کی سوچیں کہ اس وقت آپ فلاں کنٹری میں موجود ہیں جہاں پہلے ٹریول کر چکے ہیں، آپ دیکھیں آپ کا ذہن فوراً آپ کو وہاں لے جائے گا. ایسا ہے یا نہیں؟ سب نے، ہم سب نے فیس کیا ہے. اساتید اخلاق فرماتے ہیں کہ یہ جو تمہارے ذہن میں ٹائم ٹریولنگ چل رہی ہے اس کنٹری سے اس کنٹری تک، اسی کو تم ذہن سے باہر لے کر آؤ. इसी को तुम जहन से बाहर लेकर आओ। पॉसिबल है, पॉसिबल है, लेकिन हर कोई इस मैदान में कामयाब नहीं होता। क्यों? क्योंकि मैं और आप और अक्सर इंसान इस बदनी मर्तबे में फंस जाते हैं। हम मराते में बदनी से आगे नहीं आ सकते। क्यों नहीं आ सकते? हमारी विल पावर कम है, हमारी हिम्मत कम है, हमारा इरादा कमजोर है, हमारी मशगूलियतें और मसरूफियात, अक्सर दिनों की मसरूफियात 90% किस मर्तबे में है आप बताएं, खुद बताएं। बदनी मर्तबे में हम मसरूफ हैं, हमारे पास टाइम नहीं है कि हम स्पिरिचुअल मसरूफियात में वारिद हों, स्पिरिचुअल मरातिब के अंदर। उसके बारे में सोचें तो सही कि हमारे स्पिरिचुअल मरातिब भी तो हैं, सोच की हद तक भी नहीं है, इस कदर मसरूफ है इस टेक्नोलॉजी के और इस रोजाना की ब्रेकिंग न्यूज की वजह से। हम वाजिबात और मुहर्रमात के अंदर ही फंस चुके हैं। आयतुल्लाह बहजत रहमतुल्लाह अलैह के पास कितने लोग आए और कहा कि आप हमें स्पिरिचुअलिटी के अंदर और मानवियत के अंदर कोई टिप दें हमें। आयतुल्लाह बहजत इन सबको यही जवाब देते हैं कि वाजिबात को अंजाम दो, मुहर्रमात से इज्तनाब करो, गुनाह अंजाम ना दो। अगर ये पहला लेवल तुमने अंजाम दे दिया, आगे खुद खुदावंद मुताल तुम्हारी हिदायत करेगा। ये सब के लिए पॉसिबल है, लेकिन हम इन्हीं में फंस गए, वाजिबात और मुहर्रमात के इब्तिदाई मैदान में फंस चुके हैं हम। अब जब हजरत आदम अलैहिस्सलाम ने जन्नत में गए और खुदा ने उनको शैतान की दुश्मनी से खबरदार किया कि या आदम इन्नहाजा, ए आदम, खुदावंद मुताल आदम अलैहिस्सलाम को जन्नत में दाखिल करते वक्त वार्न फरमा रहे हैं, होशियारी दिखा रहे हैं, होशियारी और वार्निंग दे रहे हैं कि ए आदम होशियार हो जाओ कि इन्नहाजा, हाजा यानी नजदीक, मसल मैं कहता हूं हाजा किताबुन, ठीक है, तो ये हाजा यानी नजदीक, मैंने नजदीक की किताब खुदावंद मुताल फरमा रहा है, ए आदम इन हाजा अदुवुन लका, ए आदम ये तुम्हारा दुश्मन है, वलिज़ौजिका तुम्हारी जौजा के लिए दुश्मन है, फला युख्रिजन्नकुमा मिनल जन्नति फतशका, ऐसा कोई काम नहीं करना आदम कि जिससे ये तुम्हारा दुश्मन तुम्हें इस जन्नत से निकाल दे और तुम जहमत में और मुश्किल में पड़ जाओ। आदम, ए आदम हाजा, ए आदम तुम्हारा मर्तबा बदन भी है, तुम्हारे ख्याल भी है, तुम्हारा वहम भी है। शैतान को अपने ये उलमा तफसीर करते हैं इस तरह से भी कि आदम अलैहिस्सलाम को ये बदन का मर्तबा भी दिखाया गया था, लेकिन वो जब जन्नत में आए तो असलन मुतवज्जे नहीं थे खुदा की, जो है वो क्या कहते हैं, खुदा के जज्बे में जो है वो इस कदर गर्क थे। इंसान, अब आप देखिए, अगर इंसान इस मर्तबे से उबूल कर जाए, ठीक है, अब आप देखिए यहां पर एक पॉइंट मैं आपके सामने बयान करने वाला हूं कि जिससे हमें पता चलेगा कि शैतान मजीद, एक तो कहां, मैंने आपको बता दिया कहां तसर्रुफ कर सकता है, और वो रेड लाइन क्या है, यानी कौन सा ऐसा मैदान है कि जिसमें शैतान तसर्रुफ नहीं कर सकता। अगरचे मैंने आपको बताया मकाम है रूह और नफ्स में, लेकिन कुरानी ताबीर किया है, कुरानी ताबीर यह है कि शैतान ने खुद ये बात कही कि मैं कौला फब इज्जतिका लअग्वियन्नहुम अजमईन, खुदाया मैं तेरे, देखिए इज्जत रब की खुदा शैतान कसम खा रहा है, फब इज्जतिका इज्जत हक की कसम, लअग्वियन्नहुम अजमईन, मैं उन सब को अगवा करने वाला हूं, तमाम इंसानों को, अजमईन बाहम, इल्ला सिवाय किन लोगों के, इल्ला इबादक मिनहुमुल मुखलसीन, सिवाय मुखलसीन के। एक ये आयत, दूसरी आयत में आप देखें यहां पर बहुत ही लतीफ नुकता है, एक जो देखें पहले ये मैं आयत एक और बता दूं फिर ये बात बताता हूं मैं आपको कि इन इबादी, अब खुदा फरमा रहा है, वो किसने फरमाया, वो किसने कहा, शैतान ने, शैतान ने क्या कहा, फबी इज्जत का लअग्वियन्नहुम अजमईन इल्ला इबादक मिनहुमुल मुखलसीन, अब खुदावंद ने मुताल क्या फरमाया, इन्ना इबादी लैसा लका अलैहिम सुल्तानुन इल्ला मन तबअक मिनल गावीन। ये दो निगाह, इसको आप गौर से सुने, आई रिक्वेस्ट यू इसको गौर से सुने, वो ये, اگرچہ مجھے حسن ظن ہے کہ آپ ابھی بھی غور سے سن رہے ہیں، لیکن چونکہ یہ بات جو ہے بہت امپورٹنٹ ہے اور شاید ون آف دا موسٹ امپورٹنٹ ٹاپکس ہیں جو علماء نے، مفسرین نے، ائمہ علیہ السلام نے یہاں پر بیان فرمائی ہے، وہ کیا ہے؟ دیکھیں، دو ڈائلاگز آپ سمجھ لیں، دو باتیں ہیں دو مختلف ہستیوں کے ساتھ. دیکھیں، ایک پہلی بات کون کہہ رہا ہے؟ شیطان. شیطان کیا کہہ رہا ہے؟ تیری عزت کی قسم، میں ان سب کو اغوا کروں گا. یہ شیطان کہہ رہا ہے، سب کو، سب کو، سوائے کس کے؟ عبادک منہم المخلصین، سوائے ان بندگان کے، سوائے تیرے ان بندگان کے جو مخلصین ہیں. اب فرض کریں، مخلصین کتنے لوگ ہوتے ہیں اس دنیا میں؟ مجھے آپ بتائیں، ہم مخلصین میں سے ہیں؟ میں نے آپ کو بتایا نا، ہم بدنی مراتب کے اندر ہی پھنس چکے ہیں. مخلصین وہ لوگ ہوتے ہیں جو بدن کے مراتب سے عبور کر مقام روح و نفس میں وارد ہو جاتے ہیں اور اپنی عبادات کا لیول وہاں تک پہنچا دیتے ہیں. یہ مخلصین ہوتے ہیں، ٹھیک ہے؟ ہم تو بےچارے ان میں سے نہیں ہیں، ٹھیک ہے، لیکن امید ہے کہ ہم ہو سکتے ہیں، خدا نے ہمارے اندر استعداد رکھی ہے. لیکن اب آپ فرض کریں، دنیا کے جتنے لوگ ہیں مسلمان، ٹھیک ہے، 100% میں سے 90% غیر مخلصین ہیں، 10% مخلصین ہیں، 90% نان مخلصین ہیں. شیطان کہہ رہا ہے میں ان 90% کو اغوا کر دوں گا اجمعین. یہ شیطان کی نگاہ ہے، یہ شیطان کا ویو پوائنٹ ہے. غور سے سنیں اس کو، شیطان اس طرح سوچتا ہے. لیکن خدا کیا سوچ رہا ہے؟ خدا کیا نظر دے رہا ہے؟ دیکھیں، خدا کتنا رحمان و رحیم ہے. اب وہ 90% 10% ذہن میں لگے، ان عبادی لیس لک علیہم سلطان، بے شک میرے بندگان، لیس، ان کے اوپر کوئی تسلط نہیں ہے، کوئی بھی ان کے اوپر تسلط حاصل نہیں کر سکتا. یہاں پہ خدا نے فرمایا عبادی، میرے بندگان. یہ نہیں فرمایا خدا نے 90% 50%، خدا نے مطلق بات کہی ہے بغیر کسی قید و شرط کے، جتنے بھی بندگان ہیں میرے دنیا کے اندر، ان کے اوپر کوئی سلطان نہیں ہے. سلطان یعنی کوئی پاور نہیں ہے، کوئی پاور ایسی نہیں ہے جو ان کے اوپر قبضہ کر سکے، جو ان کو اغوا کر سکے. الا من تبعك من الغاوين، مگر یہ کہ انسان خود، میرے بندگان میں سے کچھ، خود اپنے ارادے سے تیری اتباع کرے. شیطان کہہ رہا ہے 10% کو تمہیں اغوا نہیں کر سکتا، 90% کو تمہیں آسانی سے اغوا کر سکتا ہوں. خدا فرما رہا ہے نہیں بھائی، تو ان 90% کو بھی اغوا نہیں کر سکتا. کیوں؟ کیونکہ میں نے ان 90% کے لیے بھی، 10% بھی شامل ہے، تمام بندگان کے لیے میں نے کوئی ایسی چیز، کوئی تسلط نہیں رکھا ہے میں نے، کہ جو کوئی ایسی طاقت نہیں جو ان کے اوپر تسلط جما لے اپنا. صحیح ہے؟ ہم شاید یہ سمجھ رہے تھے، جو پہلے میں نے بھی یہی سوچا ہوا تھا اس سے پہلے کہ علماء کی طرف میں رجوع کروں، پہلے میرے ذہن میں یہی بات تھی، یار خدا نے، یعنی شیطان کے اندر اتنی طاقت ہے کہ فَبِعِزَّتِكَ لَأُغْوِيَنَّهُمْ أَجْمَعِينَ، شیطان ہم سب کو کڈنیپ کر سکتا ہے؟ خدا کہتا ہے نہیں بندے من، شیطان کسی کو کڈنیپ نہیں کر سکتا، مگر کہ انسان خود اپنے ارادے سے شیطان کی اتباع کرے. بس اصل نجات کے اوپر ہے. کل میں نے آپ کے سامنے قاعدہ مہم رکھا تھا. وہ کیا قاعدہ ہے؟ دو قاعدے تھے. ایک، خدا کی رحمت اس کے غضب پر سبقت لیتی ہے ہمیشہ، اور اس قاعدے کے نتیجے میں اصل نجات کے اوپر ہے. خدا انسانوں کی نجات چاہتا ہے. چونکہ نجات چاہتا ہے تو خداوند فرما رہا ہے ان عبادی لیس لک علیہم سلطان الا من اتبعك من الغاوین. اس کے اوپر دقت کریں، یہ دو نگاہیں بہت امپورٹنٹ ہیں. ہم ایسا نہ ہو کہ نگاہ شیطانی کے اندر جو ہے اپنے آپ کو نا امید کر لیں. ٹھیک، اب یہاں پر ہمیں شیطان کو دیکھ کر اور شیطان کے مزید تصرفات اور اس کے انفلٹریشنز کو دیکھتے ہیں، اور یہ دیکھتے ہیں کہ دنیا کیا ہے، خدا نے دنیا کو کیا وہ تعبیر استعمال کی ہے، دنیا کی حقیقت خداوند متعال کے نزدیک کیا ہے. دنیا در حقیقت ایک بازیچہ ہے، सही है, हम जिसको कहते हैं ना खेल कूद का मैदान है, वो खेल कूद का मैदान जो लाइबुन व लहवुन की ताबीर से कुरान में आया वो क्या है दर हकीकत। इससे पहले कि हम इस आयत में वादे दो सूरह तौबा की आयत नंबर 38 में, और फिर इस सेशन को हम कंक्लूड करेंगे इस आखिरी सब टॉपिक से, वो ये कि देखें दुनिया जो है वो हयात दुनिया, इन्नल हयात दुनिया या इन्नमल हयात दुनिया, इन्नमल हयात दुनिया, ठीक है। खुदा ने फरमाया हयात दुनिया, हयात हयात यानी जिंदगी, दर हकीकत हयात दुनिया हयात नुमा है, समझ रहे हैं। हयात दुनिया क्या है, हयात नुमा है, हयात नुमा यानी हयात है लेकिन हयात नहीं है, सही, हयात की तरह है, हकीकी हयात नहीं है। हकीकी हयात का है उखरवी हयात है, हयात उखरवी लहियल हयावान, हकीकी हयात वही है हयात उखरवी, लेकिन हयात दुनिया हकीकी हयात नहीं है। सूरह तौबा के अंदर भी अब आप देखें उन लोगों के बारे में खुदावंद मुतआल ने यह बात की है कि जो अपने आप को जमीन से चिपका देते हैं, हयात दुनिया से चिपका देते हैं और इससे अपने आप को निकालने को तैयार नहीं है। सूरह तौबा के अंदर अऊज़ु बिल्लाहि मिनश्शैतानिर्रजीम, या अय्युहल्लज़ीना आमनू मा लकुम इज़ा क़ीला लकुम इन्फिरू फी सबीलिल्लाह इस्साक़लतुम फिल अर्ज़ इस्साक़लतुम इलल अर्ज़, ए वो लोग जो ईमान लाए हो, खुदावंद मुतआल हमसे खिताब कर रहा है, मोमिनीन से खिताब कर रहा है और फरमा रहा है मा लकुम तुम्हें क्या हो गया है, चिशुदे What has happened to you? कि इज़ा क़ीला लकुम, कि जब तुम्हें कहा जाता है इन्फिरू फी सबीलिल्लाह खुदा के मैदान जिहाद में तुम हरकत करो, तो तुम क्या करते हो, इस्सा कल तुम इलल अर्व, जमीन से चिपक जाते हो, सुस्ती दिखाते हो, अलवी तुम बिल हयात दुनिया मिन अल आखरा, क्या तुम हयात दुनिया की जानिब राजी हो चुके हो विद कंपेरिजन टू हयात उखरवी, फमा मता उल हयात दुनिया फिल आखिरा इल्ला कलील, आखिरत में जब तुम जाओगे तो वहां पर तुम देखोगे मता ए हयात दुनिया कलील कलील कलील, कम है कम है कम, मता ए हयात दुनिया क्या है, कम है, तुम्हें क्या हो गया है, अरजी तुम बिल हयात दुनिया मिनल आखिरा वह इस्सा कल तुम इलल अर्ज, चिपक गए हो तुम दुनिया से जमीन पे। अब आप देखिए खुदावंद मुदाल किस कदर तौबीख कर रहा है मोमिनीन को, मोमिनीन को, आम इंसानों को नहीं, या अय्युहन नास नहीं कहा खुदा ने, या अय्युहल्लज़ीना आमनू, ए वो लोग जो ईमान लाए हो, पर इसका मतलब हम ईमान वाले जो है कमजोर हैं, हम अपने आप पर गुरूर ना करें, फख्र ना करें कि हम बहुत बड़े मोमिन हैं। अगर हम बहुत बड़े मोमिन हैं, बड़े मोमिन की निशानी यह है कि वो इस्साकल तुम इलल अर्ज नहीं करता, जमीन से नहीं चिपक जाता, जमीन से नहीं चिपकता, वो दुनिया की हयात पर राजी नहीं है, उसकी जो मसरूफियात हैं और मशगूलियात हैं वो दुनिया को आबाद करने में भी वो मशगूल है, प्लस अपनी हयात उखरवी की आबादानी में भी वो मसरूफ है। ये मोमिन की निशानी है, दुनिया को भी आबाद कर रहा है, आखिरत को भी आबाद कर रहा है। अब मैंने आपको कहा ना इसी वजह से हयात दुनिया हयात नुमा है, हयात नुमा। अब ये जो हयात दुनिया है इसके मरातब है, लेवल्स है मरातब है, सही है, मराहिल भी हैं, मरातब भी हैं और लेवल्स भी हैं, कि इस इन लेवल्स को सूरह हदीद की आयत नंबर 20 में बयान किया है। बिस्मिल्लाहिर्रहमानिर्रहीम, आयत सुनिए, इअलमू अन्नमल हयातु दुनिया लअबुन व लहवुन व ज़ीनतुन व तफाखुरुन बैनकुम व तकासुरुन फिल अमवाल वल औलाद, सही आयत बड़ी है लेकिन फिलहाल हम यहीं तक इसको रखेंगे क्योंकि यहां पर दुनिया के मरातिब और लेवल्स को बयान किया जा रहा है। दोबारा देखेंगे मरातिब, देखें इस आयत में पांच मरातिब आए दुनिया के, कितनी खूबसूरती के साथ। जब इंसान पैदा होता है तो इंसान की पैदाइश के बाद उसकी जिंदगी के 5 मराहिल हैं, 5 लेवल्स हैं। सबसे पहले बचपने का दौर है, फिर नौजवानी का दौर है, फिर जवानी का दौर है, फिर जो है वो मियान साली का दौर है, उसके बाद बुढ़ापे का दौर है। ये 5 मरातिब हैं। इन 5 मरातिब जिंदगी को बेऐ नहीं कुरान की इस आयत में खुदावंद मुताल ने हमारे लिए तरसीम किया है, हमारे लिए विजुअलाइज किया है, पिक्चराइज किया है। वो क्या है देखें, सबसे पहला मरतबा इंसान की जिंदगी के क्या है, बचपने का दौर, कि इन्नमल हयातु दुनिया लाइबुन, लाइबुन यानी वही बचपने का दौर है, यानी इंसान खेल की सूरत में दुनिया को लम्स कर रहा है, हयात दुनिया को, हयात दुनिया उसके लिए खेल की सूरत में, प्ले की सूरत में जाहिर होती है, लाएबुन, ठीक है। ये पहला मर्तबा। दूसरा मर्तबा नौजवानी का दौर है, यानी लाएबुन के बाद लाएबुन बचपने का दौर, अब है लहवुन, लहवुन यानी नौजवानी का दौर, यानी सरगर्मी, मुख्तलिफ एतबार से टाइम गुजारना, ठीक है। जो नौजवान लोग होते हैं वो सरगर्म होते हैं, अपने आप को सरगर्म, बिजी रखते हैं अपने आप को, ठीक है, दुनिया के अंदर। अब आप देखें जैसे जैसे ये मराहिल इंसान की जिंदगी से, देखें बचपने से नौजवानी, नौजवानी से जवानी, ये अमीक से अमीक, ये हर मरहला तस्बीत पा रहा है, जड़ पकड़ रहा है, ठीक है, अमीक होता जा रहा है। पहले मरहले से, पहला मरहला अमीक था, दूसरा मरहला अमीक हो रहा है, और नतीजे में पहला मरहला मजीद अमीक होता जा रहा है, ठीक है। ये सब जड़ पकड़ रहे हैं आपस में। खूब, दूसरा मर्तबा क्या है, नौजवानी यानी लहवुन, लाएबुन व लहवुन। तीसरा मर्तबा क्या है, वजीनतुन, जीनतुन इंसान की जिंदगी का, जवानी का दौर है, यानी जमाल, इंसान जीबाई को पसंद करता है, खूबसूरती को पसंद करता है, जमाल पसंद है इंसान, सही। इस दुनिया की खूबसूरती और रंगीनियां और जीनतें इंसान के सामने मुतजल्ली होती हैं। ये तीसरा मर्तबा। चौथा मर्तबा क्या है, इंसान जब आफ्टर 32, 33 ईयर्स ऑफ एज, जिसको शायद उर्दू में अधेड़पन कहते हैं या फारसी में जिसको मियान साली कहते हैं, ठीक है, यानी आफ्टर 32 ईयर्स ऑफ एज, 35 ईयर्स ऑफ एज के बाद, ठीक है, ये इंसान का मुतवस्सित एज ऑफ ग्रुप होता है, कि व तफाखुरुन बैनकुम, ये वो दौर है, यानी फखर फुरूशी, इंसान मुख्तलिफ चीजों के बारे में फखर करता है, प्राइड लेता है, बोस्ट करता है, ठीक है, इंग्लिश में कहते हैं टू बोस्ट, टू ब्रैग अबाउट, सही। इंसान मुख्तलिफ चीजों के बारे में फखर करता है कि मेरे पास ये भी है, मेरे पास वो भी है, मैं ये हूं, मैं वो हूं, सही है, और अपने आप को जो है वो समझता है कि मैं इनसे बड़ा हूं, फला जो है जयीफ है, मैं कवि हूं, ठीक है, मैं जो है वो अमेरिका में पैदा हुआ, तू देख या तू पाकिस्तान में तो पैदा हुआ गांव के अंदर, ये मुख्तलिफ चीज, मेरे पास ये गाड़ी, आई हैव FJ, मेरे पास लैंड क्रूजर है, तेरे पास क्या है, ठीक है, ये इंसान के तफाखुर का मर्तबा है। और आखिर में क्या है, यानी ये सारी मर्तबे जो है देखें, लाबून, लहवून, जीनतुन और तफाखुदन, ये सब इंसान को मशगूल कर रही है, इंसान इन चीजों में फंसा हुआ है। पांचवा और आखिरी मर्तबा इंसान जब ओल्ड एज में आ जाता है, बुढ़ापे का दौर, कि जिसको खुदावंद ने मुताल ने कहा है, वह तकासुन फिल अमवाल वल औलाद, कि इंसान कसरत तलबी में मशगूल है, कसरत में शिकार है, सही है, अपने अमवाल को, अपनी अपनी औलाद को कसरत देना चाह रहा है, ठीक है। हमारा यहाँ टाइम खत्म हो रहा है, इंशाल्लाह हम इसको मजीद कल कंटिन्यू करेंगे, ठीक है, इसी इन्हीं 5 मरातिब को, और फिर हम वारिद होंगे हुबूत आदम अलैहिस्सलाम, कि ए आदम अब तुम यहां से निकल जाओ, यानी शजरा खाने के बाद, शजरा से तनावुल करने के बाद हुबूत का खिताब आता है आदम अलैहिस्सलाम को। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।
صل على محمد وآل محمد اللهم صل صل على محمد وآل محمد. اللهم صل على محمد وآل محمد. اللهم صل على محمد وآل محمد.